الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. فیضان قرآن کے سلسلے میں حاضر ہیں اور آج سورۃ القصص کی ابتدا سے قرآن پاک کا درس سنیں. سورۃ القصص میں چار آیتیں مدنی ہیں اور باقی پوری سورت جو ہے یہ مکی ہے، یعنی مکہ مکرمہ میں نازل ہوئی. اس سورہ مبارکہ میں 9 رکوع اور 88 آیتیں ہیں، اور اس کا نام سورۃ القصص رکھے جانے کی وجہ یہ ہے کہ قصص کا معنی ہے قصے، واقعات. قصہ کی جمع ہے قصص، واقعات. چونکہ اس سورہ مبارکہ میں بہت سارے واقعات بیان کیے گئے، جیسا کہ جب آپ سنیں گے تو آپ کے سامنے آئے گا کہ ایک واقعے کے بعد دوسرا، دوسرے کے بعد تیسرا، تیسرے کے بعد چوتھا، مسلسل واقعات ہیں. تو چونکہ اس میں قصے بیان کیے گئے ہماری نصیحت کے لیے، ہمیں ہمیں سمجھانے کے لیے، اس لیے اس کا نام سورۃ القصص ہے. اور بطور خاص اس سورہ مبارکہ میں حضرت موسیٰ علیہ السلام کی سیرت کو بیان کیا گیا ہے. آپ ایک اعتبار سے یوں کہہ سکتے ہیں کہ اس سورت کا تقریباً اکثر حصہ جو ہے وہ صرف حضرت موسیٰ علیہ السلام سے متعلقہ واقعات پر ہی ہے. سورہ مبارکہ کی شروع حروف مقطعات سے ہوتی ہے، جن کا معنی اللہ جانتا ہے اور اللہ کے رسول صلی اللہ علیہ وآلہ وسلم جانتے ہیں، اور جنہیں اللہ اس کا علم عطا فرماتا ہے وہ جانتے ہیں. طاسین میم، تلک آیات الکتاب المبین. یہ بیان کرنے والی کتاب کی آیتیں ہیں. یہ جو آیتیں تلاوت کی جا رہی ہیں یہ بیان کرنے والی کتاب کی آیتیں ہیں. اب موسیٰ اور فرعون کے واقعے کا بیان شروع ہوتا ہے. ارشاد فرمایا، نتلو علیک من نبأ موسیٰ وفرعون بالحق لقوم یؤمنون. ہم تمہارے سامنے حق کے ساتھ موسیٰ اور فرعون کی خبر پڑھتے ہیں ان لوگوں کے لیے جو ایمان رکھتے ہیں. یہ تمہیدی کلمات ہو گئے. اب موسیٰ علیہ السلام کو اللہ تعالیٰ نے کیوں بھیجا؟ اس کی بنیاد تھی کہ فرعون کے مظالم سے بنی اسرائیل کو نجات دینے اور لوگوں تک اللہ تعالیٰ کا پیغام پہنچانے کے لیے. چنانچہ ارشاد ہوتا ہے، ان فرعون علا فی الارض وجعل اہلہا شیعا یستضعف طائفة منہم یذبح ابناءہم ویستحیی نساءہم انہ کان من المفسدین. بے شک فرعون نے زمین میں تکبر کیا تھا اور اس کے لوگوں کے مختلف گروہ بنا دیے تھے. ان میں ایک گروہ کو کمزور کر رکھا تھا، ان کے بیٹوں کو ذبح کرتا اور ان کی عورتوں کو زندہ رکھتا تھا. بے شک فرعون فسادیوں میں سے تھا. متعدد باتیں ارشاد ہوئیں. پہلی بات فرمائی کہ فرعون نے سرزمین مصر میں، مصر کی حدود میں سرکشی کر کے تکبر کیا ہوا تھا، زمین کے اندر بلندی چاہتا تھا، اور اس نے لوگوں کو مختلف گروہوں میں تقسیم کیا ہوا تھا. ایک تو اس اعتبار سے کہ لوگوں کے گروہ بنا کے آپس میں ان کو ایک دوسرے سے لڑوا کے رکھتا تھا تاکہ لڑوا کر حکومت کرے، جیسے کہ اکثر حکومتوں کا یہ طرز عمل بھی ہوتا ہے کہ وہ اپنے مد مقابل افراد کو یا عوام کو آپس میں لڑاتے رہتے ہیں اور لڑا کر حکومت کرتے ہیں، جسے ڈیوائیڈ اینڈ رول کہا جاتا ہے کہ تقسیم کر کے، تقسیم لوگوں کو تقسیم کر دیں اور وہ آپس میں لڑتے رہیں اور خود ان پہ حکومت کرتے رہیں. اور ایک معنی اس کا یہ ہے کہ فرعون نے لوگوں کو دو گروہوں میں تقسیم کیا ہوا تھا. ایک گروہ تو یہ تھا کہ جو اس کے ہم نوا تھے، جو اس کے درباری تھے، سردار تھے، یہ ان کا اشرافیہ تھا، یہ بڑے لوگ تھے. دوسرے نمبر پہ اس کی قوم، قبطی قوم، اس کے لوگ تھے، انہیں بھی دوسروں سے زیادہ حقوق حاصل تھے. تیسرے اس کے مد مقابل میں بنی اسرائیل تھے. बनी इसराइल वो थे कि जिनको दबा के रखा गया था, जिनसे काम तो लिया जाता, जिनसे मेहनत मुशक्कत तो करवाई जाती, लेकिन उनके हुकूक कीमतियों के यानी जो असल हुक्मरान कौम थी उसके बराबर नहीं थे। तो यूं फिरौन ने लोगों को मुख्तलिफ ग्रोहों में तकसीम किया हुआ था। और फिर उसके साथ बनी इसराइल पर एक और जुल्म था कि उनके बच्चों को जबा कर देता और उनकी बच्चियों को जिंदा छोड़ देता। इसकी वजह क्या थी? इसकी वजह यह थी कि फिरौन ने एक मरतबा ख्वाब देखा और उस ख्वाब की ताबीर जब उसने अपने दरबारियों से पूछी तो उन्होंने कहा कि बनी इसराइल के अंदर एक बच्चा पैदा होगा जो तुम्हारी हुकूमत को चैलेंज करेगा और जिसकी वजह से तुम्हारी सल्तनत जाती रहेगी। तो फिरौन ने जब यह सुना कि बनी इसराइल में बच्चा पैदा होगा और वो मेरी सल्तनत के खात्मे का सबब बनेगा, तो उसने ये ऐलान जारी कर दिया कि ऑल टू ऑल जो बनी इसराइल के बच्चे हैं इनको जबा कर दिया जाए, ताकि ना बच्चे बड़े हों और ना उसकी हुकूमत को कुछ चैलेंज करने वाला पैदा हो। फिर उसके बाद जब बच्चों को यूं कत्ल करना शुरू किया तो उसके ऊपर उस पर किसी ने ये उसे समझाया कि अगर तुम बच्चों को यूं कत्ल कर दोगे तो ये खेती बाड़ी मेहनत मशक्कत ये सारे काम कौन करेगा, ये तो हम बनी इसराइल से करवाते हैं, तो अगर इनके सारे बच्चे मार दिए तो औरतें तो ये काम नहीं करती, तो फिर तुम्हारा क्या बनेगा हमारी हुकूमत का। इस पर उसने ये किया कि हुक्म जारी कर दिया कि एक साल तो बच्चों को जबा किया जाए, एक साल जो बच्चे पैदा हों उन्हें जिंदा छोड़ दिया जाए। चुनाचे जिस साल जबा का हुक्म था, बच्चों को कत्ल करने का हुक्म था, उस साल में हजरत मूसा अलैहिस्सलाम पैदा हुए, और जिस साल बच्चों को जिंदा छोड़ देने का हुक्म था उसमें हजरत हारून अलैहिस्सलाम पैदा हुए। तो चूंकि दौरानिया वो चल रहा था कि जिसमें बच्चों को जबा किया जा रहा था, तो अब उस दौरानिये के एतबार से फिर आगे के वाकियात हैं। तो उस पर अल्लाह ताला ने इरशाद फरमाया कि फिरौन बनी इसराइल के बच्चों को कत्ल करवा देता था, जबा करवा देता था और उनकी औरतों को यानी उनकी बच्चियों को जिंदा छोड़ देता था। बेशक फिरौन फसादियों में से था। ये तो बहुत बड़ा फसाद है कि एक कौम की नस्ल कुशी की जाए, उसके अफराद को कत्ल कर दिया जाए, उसके अफराद को मार दिया जाए, उनकी नस्ल को बढ़ने ही ना दिया जाए। अब अल्लाह ताला फरमाता है कि फिरौन के इन मजालिम के मुकाबले में अल्लाह ताला ने क्या इरादा किया। इरशाद होता है وَنُرِيدُ أَن نَمُنَّ عَلَى الَّذِينَ اسْتُضْعِفُوا فِي الْأَرْضِ وَنَجْعَلَهُمْ أَئِمَّةً وَنَجْعَلَهُمُ الْوَارِثِينَ، اور ہم چاہتے تھے کہ ان لوگوں پر احسان فرمائیں جنہیں زمین میں کمزور دبایا گیا تھا، اور ان دبائے جانے والوں کو ہم لوگوں کا پیشوا بنا دیں اور انہیں ملک و مال کا وارث بنا دیں۔ اللہ تعالیٰ نے فرمایا کہ ہم نے چاہا کہ جن لوگوں کو زمین میں دبایا جاتا ہے، کمزور ان کو ان کے اوپر جو ہے وہ ظلم کیا جاتا ہے اور انہیں دبا کے رکھا جاتا ہے، ہم ان پر احسان کریں اور انہیں ہم لوگوں کا پیشوا بنا دیں اور ہم انہیں ملک و مال کا وارث بنا دیں۔ یہ ارادہ الہی ہوا۔ مزید کیا ارادہ تھا؟ فرمایا وَنُمَكِّنَ لَهُمْ فِي الْأَرْضِ وَنُرِيَ فِرْعَوْنَ وَحَامَانَ وَجُنُودَهُمَا مِنْهُمْ مَا كَانُوا يَحْذَرُونَ، اور ان بنی اسرائیل کو زمین میں اقتدار دیں اور فرعون اور حامان اور ان کے لشکروں کو وہی دکھا دیں جس کا انہیں ان کی طرف سے خطرہ تھا۔ یعنی فرمایا کہ ہم نے ارادہ کیا کہ بنی اسرائیل کو جو زمین میں دنیا میں پسے ہوئے لوگ ہیں، ہم انہیں زمین میں اقتدار عطا فرمائیں، اقتدار ان کے ہاتھ میں آ جائے، اور فرعون اور فرعون کا مشہور وزیر حامان اور ان دونوں کے جو لشکر ہیں انہیں اسی چیز کا سامنا کرنے پر مجبور کر دیں جس چیز سے انہیں ڈر لگ رہا ہے بنی اسرائیل کی طرف سے، کہ بنی اسرائیل ان کی حکومت کو پلٹ دیں گے، الٹ دیں گے، ان کے اقتدار کو ختم کر دیں گے، تو ہم بنی اسرائیل کی طرف سے یہی والا معاملہ فرعون حامان اور ان کے لشکروں کے سامنے لے آئیں گے۔ تو یہ تھی ابتدا اور یہ تھی تمہید۔ اب چونکہ فرعون کا حکم جاری تھا کہ بچوں کو ذبح کر دیا جائے، بنی اسرائیل کا جو بچہ پیدا اسے مار دیا جائے، موسیٰ علیہ الصلوۃ والسلام پیدا ہو گئے۔ اب موسیٰ علیہ الصلوۃ والسلام پیدا ہوئے تو فرعون کے جو لشکر تھے اس کے مخبر، یہ لوگوں میں پھرتے تھے कि जहां पता चलता कि फुला के घर में बच्चा पैदा हुआ, उसे बच्चे को ले जाते, उसे कत्ल कर देते। अब जब हजरत मूसा अलैहि सलातो सलाम पैदा हुए तो आपकी वालिदा ने इन्हें छुपा के रखा, उसकी कानो कान खबर ही ना होने दी कि उनके घर में एक बच्चे की विलादत हुई है। अच्छा, अब बात ये थी कि अब कुछ अरसा तक तो बच्चे का जो है उसको दूध पिलाया उन्होंने, लेकिन एक बड़ी वाजे सी बात है कि जिस घर में छोटा बच्चा पैदा हो तो बच्चा खामोश तो नहीं रहता, बच्चा रोता है, वो रोता भी है, उसकी आवाज पड़ोस में भी जाती है। अब बच्चा रात को किसी भी वक्त रो सकता है, दिन में तो चलो उसके ऊपर पैरा लगा दें और उसके ऊपर बड़ा छुपा छुपा के रखें, लेकिन रात को जब सोएंगे तो मूसा अलैहि सलातो सलाम कौन सा किसी महल के अंदर पैदा हुए थे कि उसके अंदर के 25वें कमरे के अंदर जाके उनको रख दिया और बाहर आवाज ना जाए, छोटे छोटे घर होते थे। अब बच्चा रोएगा तो बाहर आवाज आएगी तो फौज आ जाएगी। तो अब हजरत मूसा अलैहि सलाम की वालिदा के दिल के अंदर डर पैदा हुआ कि मैं करूं क्या, बच्चा तो रोएगा तो आवाज आएगी तो फौजी आके ले जाएंगे, बच्चे को मार देंगे। तो अल्लाह तबारक व तआला ने हजरत मूसा अलैहि सलाम की हिफाजत का इंतजाम फरमाया। सुबहान अल्लाह, खालिक कायनात है, उसकी तदबीर से अच्छी किसी की तदबीर नहीं। अल्लाह तबारक व तआला ने हजरत मूसा अलैहि सलाम की वालिदा के दिल में ये बात डाली। क्या बात डाली? लेकिन वो बात इतनी वाज़े तौर पे डाली कि हजरत मूसा अलैहि सलाम की वालिदा को ये समझ आ जाए कि ये अल्लाह की तरफ से, क्योंकि दिल में ख्यालात आए तो आदमी को जज़्म नहीं होता उसके ऊपर और उसके ऊपर बहुत बड़ा इकदाम नहीं करता, लेकिन अल्लाह ताला ने हजरत मूसा अलैहि सलाम की वालिदा के दिल में बड़ी वजाहत के साथ ये बात डाल दी। क्या डाली? अल्लाह ताला इरशाद फरमाता है, वअउहैना इला उम्मी मूसा अन अर्दिईह फइज़ा खिफ्ति अलैह फअल्क़ीही फिल यम ولا تخافي ولا تحزني إنا رادوه إليك وجاعلوه من المرسلين। और हमने मूसा की मां को इल्हाम फरमाया कि तुम इसे दूध पिलाओ, फिर जब तुम्हें इस पर खौफ हो कि ये बच्चा पकड़ा जाएगा, इस पर खौफ हो तो इसे दरिया में डाल दे, और खौफ ना करना और गम ना करना, बेशक हम इसे तेरी तरफ फेर लाएंगे और हम इसे रसूलों में से बनाएंगे। तो अल्लाह ताला ने मूसा अलैहि सलाम की वालिदा के दिल में यह बात डाल दी कि तुम्हें परेशान होने की जरूरत नहीं, दूध पिला जब तक दिल करता है, जब तुम्हें डर लगे कि बच्चा पकड़ा जाएगा, बच्चे को ले जाएंगे, तो बच्चे को संदूक में बंद करके दरिया में डाल देना और फिर उसके बाद हमारी कुदरत के करिश्मे देखना होता क्या है। गम ना करना, खौफ ना करना, परेशान ना होना, हम इस बच्चे को घुमा के फिर तेरे ही पास वापस लाएंगे और हम इसे रसूलों में से बनाएंगे। लिहाजा जब खुदा का फैसला है कि मूसा अलैहि सलातो सलाम ने रसूल बनना है और इन्होंने परवान चढ़ना है, इन्होंने बड़ी उम्र को पहुंचना है, तो अब दुनिया की कोई ताकत मूसा अलैहि सलातो सलाम की जान को नुकसान नहीं पहुंचा सकती। चुनाचे अब क्या हुआ? अब अल्लाह ताला इरशाद फरमाता है, अब अल्लाह ताला के इस फरमान के बाद हजरत मूसा अलैहि सलाम की वालिदा दूध पिलाती रही, लेकिन जब एक वक्त आया और उन्हें डर लगा कि मूसा अलैहि सलाम को पकड़ के ले जाएंगे, तो उन्होंने एक संदूक में हजरत मूसा अलैहि सलाम को डाला और उसे दरियाए नील में डाल दिया। अब आप गौर करें, एक बच्चा छोटा सा बंद संदूक में डाल के दरियाए नील में डाल दिया। संदूक कहां जाता है, किधर जाता है, क्या पता बच्चा बचता है नहीं बचता, लेकिन खुदा का वादा है, अल्लाह का वादा है। तो हजरत मूसा अलैहि सलाम की वालिदा ने उन्हें संदूक में डालकर दरिया नील के अंदर डाल दिया। अब क्या हुआ? अब वो संदूक चला, संदूक चलते चलते वो जो दरिया नील था, फिरौन ने अपना महल बनाया था और महल की खूबसूरती के लिए दरियाए नील को अपने महल के अंदर से गुजारा था। जैसे होता है ना, बालों का बड़ा खूबसूरत करने के लिए, एक व्यू देने के लिए और एक फ्रेशनेस जो पानी की है उसके लिए वो दरिया को, दरिया का एक हिस्सा या एक नहर जो है वो अपने घर में से गुजार देते, महल में से गुजारते। फिर उन्होंने ये किया हुआ था। अब अल्लाह ताला ने क्या किया कि वो जो संदूक था हजरत मूसा अलैहि सलाम का, वो वहीं से गुजरा जहां से फिरौन का महल था, फिरौन के महल में से गुजरा। अब फिरौन अपनी बीवी हजरत आसिया रदी अल्लाह ताला अन्हा के साथ अपने महल की छत पे खड़ा था। अब दूर से जब लरिया के अंदर संदूक नजर आया तो उसने कहा यार ये क्या है, ये संदूक कहां से आ गया। अब लोगों को भेजा और उन्होंने संदूक उठाया। अब जो संदूक उठा के खोला तो अंदर हजरत मूसा अलैहिस्सलाम, फिरौन कत्ल करने वाला, फिरौन कत्ल का प्रोग्राम करने वाला, इसी बच्चे की खातिर उसने कितने बच्चे मरवा दिए, लेकिन ये बच्चा अल्लाह ने उसी के घर में पहुंचा दिया। अब उसके घर में पहुंच गया, अब फिरौन ने कहा कि ये बनी इसराइल का बच्चा है, तभी तो इसको संदूक में डाला, तभी तो इसको दरिया में डाला, लिहाजा इस बच्चे को कत्ल करो। लेकिन फिरौन की बीवी हजरत आसिया रजी अल्लाह ताला अन्हा ने कहा कि भाई ये तो छोटा सा बच्चा है, जरूरी है कि बनी इसराइल का, हो सकता है किसी और का। तो कितना खूबसूरत बच्चा है, कितना प्यारा बच्चा है, अपना हम इसे बेटा बना लेते हैं, हम इसे बेटा बनाएंगे तो हमारे खिलाफ क्यों होगा, हमारे खिलाफ तो होना था हमारे दुश्मन ने, दुश्मनों के बच्चे ने, लेकिन जब हम इसे अपना बेटा बनाएंगे, बड़ा होगा तो ये हमारा बेटा होगा, तो ये तो हमारे खिलाफ नहीं ना चलेगा। तो यूं हजरत आसिया ने फिरौन को समझाया और फिरौन की खोपड़ी के अंदर बात आ गई, उसने कहा ठीक है। अच्छा एक तो ये बात, दूसरी बात ये हजरत मूसा अलैहि सलात वसलाम बड़े प्यारे बड़े खूबसूरत थे, और अल्लाह ताला ने मूसा अलैहि सलात वसलाम की आंखों में ऐसी कशिश रखी थी कि जो आपको देखता वो आपसे मोहब्बत करने लग जाता। कुरान पाक के अंदर अल्लाह ताला ने बकायदा इसका इस बात का इरशाद फरमाया कि हमने तुम्हें महबूब बनाया, महबूब बनाया से मुराद ये कि हमने तुम्हें इतना प्यारा बनाया कि जो तुम्हें देखे वो तुम्हारी मोहब्बत के अंदर गिरफ्तार हो जाए। चुनाचे अब फिरौन के जिसने कत्ल करना था अल्लाह ताला ने उसी के घर के अंदर मूसा अलैहिस्सलाम को पहुंचा दिया कि तू ही परवरिश कर इसकी, तूने कत्ल करने का इरादा बनाया, खुदा ने बचाने का इरादा बनाया। अब खुदा का बचाने का इरादा है, लिहाजा परवरिश ही अल्लाह ताला ने हजरत मूसा अलैहिस्सलाम की फिरौन के घर में करवाई। चुनाचे अब उस वाक्य का बयान होता है, فَالْتَقَطَهُ آلُ فِرْعَوْنَ لِيَكُونَ لَهُمْ عَدُوًّا وَحَسَنًا ان فرعون وهامان وجنودهما كانوا خاطئين وقالت امرأة فرعون قرة عين لي ولك لا تقتلوه عسى ان ينفعنا او نتخذه ولدا وهم لا يشعرون।
چنانچہ موسیٰ کی والدہ نے انہیں دریا نیل میں ڈال دیا موسیٰ علیہ السلام کو۔ اب آگے بیان ہوتا ہے تو اسے یعنی موسیٰ علیہ السلام کو اسے فرعون کے گھر والوں نے اٹھا لیا تاکہ آخرے کار یہ بچہ ان کے لیے دشمن اور غم بنے، بے شک فرعون اور حامان اور ان کے لشکر خطا کار تھے، خطا کار تو یوں تھے کہ ظالم تھے۔ اور فرعون کی بیوی نے فرمایا اے فرعون یہ بچہ میری اور تیری آنکھوں کی ٹھنڈک ہے، اسے قتل نہ کرو، شاید یہ بچہ ہمیں نفع دے یا ہم اسے اپنا بیٹا بنا لیں۔ اور وہ لوگ بے خبر تھے، اللہ تعالیٰ فرماتا ہے کہ یہ جو منصوبے بنا رہے تھے موسیٰ علیہ السلام کے بارے میں، یہ بے خبر تھے کہ یہ وہی بچہ ہے جس کے بارے میں فرعون نے خواب دیکھا تھا کہ اس نے ان کی سلطنت کو تباہ کرنا ہے۔ اچھا اب یہاں پہ ادھر یہ واقعہ ہو رہا ہے کہ موسیٰ علیہ السلام فرعون کے محل میں پہنچ گئے، فرعون کی بیوی نے یہ کہا کہ ہم اسے بیٹا بنا لیں گے، ہم یہ ہمیں نفع دے گا۔ دوسری طرف اب حضرت موسیٰ علیہ السلام کی جو والدہ تھی، اب والدہ جس نے اپنے ہاتھوں سے بچے کو صندوق میں بند کر کے دریا میں ڈال دیا، اس کے دل کی کیفیت کیا ہوگی؟ اپنے بچے کو ڈال دینا سمندر کے اندر، دریا کے اندر، کوئی آسان بات ہے؟ تو اللہ تعالیٰ اس پر ارشاد فرماتا ہے اور صبح کے وقت موسیٰ کی ماں کا دل بے قرار ہو گیا، اگر ہم اس کے دل کو مضبوط نہ کرتے تو بے شک قریب تھا کہ وہ اسے ظاہر کر دیتی، تو ہم نے اس کے دل کو مضبوط کیا تاکہ وہ یقین رکھنے والوں میں سے رہے۔ یعنی فرمایا کہ رات کے وقت تو موسیٰ علیہ السلام کی والدہ نے ہمت کی، صندوق میں ڈال دیا، لیکن جب صبح ہوئی تو اب بچہ چلا جائے تو ماں کا کیا حال ہوتا ہے؟ تو اللہ تعالیٰ فرماتا ہے کہ ماں کا دل بے قرار ہو گیا، اور اتنا بے قرار ہوا کہ شاید بے قراری میں وہ بول ہی پڑتی کہ میرا بچہ دریا میں گر گیا ہے، اس کو نکالو، لیکن اللہ تعالیٰ فرماتا ہے کہ ہم نے ان کے دل کو قوت عطا کی کہ بولنا کچھ نہیں، ابھی ہم نے وعدہ کیا ہے موسیٰ کو لٹائیں گے تمہارے پاس، ہم نے تو اسے رسول بنانا ہے، لہذا تو بے صبری نہ کر۔ تو اللہ تعالیٰ نے موسیٰ علیہ السلام کی والدہ کو ان کے دل کو قرار اور قوت عطا فرمائی۔ اب حضرت موسیٰ علیہ السلام کی والدہ نے جو بچے کو دریا میں ڈالا تھا تو حضرت موسیٰ علیہ السلام کی ایک بڑی ہمشیرہ تھی، سسٹر تھی، ان سے موسیٰ علیہ السلام کی والدہ نے کہا کہ تم صندوق کے ساتھ ساتھ چلو. صندوق کو تو دریا میں ڈال دیا، حالانکہ اب ڈال دیا تو اس کے بعد تو معاملہ ختم، اب پتہ نہیں کہاں جائے گا، کس ملک میں جا کے نکلے گا، لیکن ایک دل کی تسلی کے لیے موسیٰ علیہ السلام کی والدہ نے موسیٰ علیہ السلام کی ہمشیرہ سے، بہن سے، سسٹر سے کہا کہ بیٹی تم اس صندوق کے ساتھ ساتھ چلو، دیکھو تو یہ کہاں تک جاتا ہے، یہ صندوق کہاں جاتا ہے. چنانچہ موسیٰ علیہ السلام کی ہمشیرہ ساتھ ساتھ چلتی رہی. اب کیا ہوا، اب اللہ تعالیٰ ارشاد فرماتا ہے وَقَالَتْ لِأُخْتِهِ قُصِّيهِ فَبَصُرَتْ بِهِ عَن جُنُوبٍ وَهُمْ لَا يَشْعُرُونَ. اور موسیٰ کی ماں نے موسیٰ کی بہن سے کہا اس صندوق کے پیچھے چلی جا، تو وہ بہن اسے دور سے دیکھتی رہی اور فرعونیوں کو خبر نہ تھی. موسیٰ علیہ السلام کی بہن جو ہے، سسٹر جو ہے، وہ تو دور تک دیکھتی رہی یار صندوق کدھر جاتا کدھر جاتا کدھر جاتا. فرعونیوں کو یہ نہیں پتا چلا کہ یہ لڑکی جو ہے یہ اس صندوق کی نگرانی کر رہی ہے، لیکن وہ صندوق بہرحال چلتے چلتے فرعون کے محل میں پہنچ گیا. اچھا اب وہاں کیا ہوا، اب یہ تو ادھر کا واقعہ، اب دوسری طرف کا واقعہ. موسیٰ علیہ السلام جب صندوق سے باہر نکلے تو آپ کو اب دودھ پلانے کا مسئلہ تھا کیونکہ آپ تو چھوٹے سے تھے. حضرت آسیہ رضی اللہ تعالیٰ عنہ چونکہ ان کی اولاد نہیں تھی، اولاد نہ تو دودھ نہیں آتا، تو اب یہ سوال پیدا ہوا کہ موسیٰ کو دودھ کون پلائے. تو اب فرعون نے کہا کہ بھئی اچھی اچھی دائیاں منگواؤ جو دودھ پلانے والی عورتیں ہیں، تو وہ آ کے جو ہے وہ دودھ پلائیں اسے. تو اب بہت ساری عورتوں کو بلایا گیا. جو عورت بھی موسیٰ علیہ السلام کو دودھ پلانے لگتی موسیٰ علیہ السلام منہ پھیر لیتے، جو دودھ پلانے لگتی موسیٰ علیہ السلام منہ پھیر لیتے. اب یہ عجیب معاملہ کہ کسی کا دودھ موسیٰ علیہ السلام قبول نہیں کر رہے. اچھا وہیں پر اسی جگہ حضرت موسیٰ علیہ السلام کی ہمشیرہ بھی پہنچ گئی. موسیٰ علیہ السلام کی ہمشیرہ نے دیکھا کہ موسیٰ علیہ السلام کسی کا دودھ قبول ہی نہیں کر رہے، تو انہوں نے بڑی خوبصورتی کے ساتھ ایک بات کہی کہ اگر مجھے تم اجازت دو، ایک میں عورت کو جانتی ہوں، اس کا دودھ یہ بچہ پی لے گا. تو فرعون نے کہا کہ ٹھیک ہے، کون سی ہے، لکھے آؤ اسے. موسیٰ علیہ السلام کی والدہ کو لایا گیا. اب موسیٰ علیہ السلام کی والدہ نے جیسے ہی موسیٰ علیہ السلام کو اٹھایا، دودھ پلانے لگے، موسیٰ علیہ السلام دودھ پینا شروع ہو گیا. اب فرعون کو شک ہوا کہ یہ تو کوئی گڑبڑ ہے. اس نے کہا کہ بھئی یہ کیا، تم کون ہو اور یہ بچہ تمہارا ہی دودھ کیوں پی رہا، میں نے اتنی اچھی اچھی عورتوں کو پیش کیا، اس نے کسی کا دودھ نہیں پیا، تمہارا ہی دودھ پی رہا ہے. تو موسیٰ علیہ السلام کی والدہ نے بڑا خوبصورت انداز میں اسے جواب دیا کہ اصل میں اچھی خوراک کھاتی ہوں، اچھے گھرانے سے میرا تعلق ہے، طبیعت میری پاکیزہ ہے، یہ بچہ بھی بڑا نفیس ہے، تو اس لیے جو بچے دوسروں کا دودھ نہ بھی پیے نا تو وہ میرا دودھ پی لیتے ہیں. تو اب اس پہ فرعون مطمئن ہو گیا اور اس نے حضرت موسیٰ علیہ السلام کو اٹھا کر موسیٰ علیہ السلام کی والدہ کے حوالے کر دیا کہ ٹھیک ہے تم اسے لے جاؤ اور اسے دودھ پلاؤ. چنانچہ اللہ نے جو وعدہ کیا تھا کہ اے موسیٰ علیہ السلام کی والدہ تم اسے دریا میں ڈال دینا، اسے واپس تمہارے تک لوٹانا ہماری ذمہ داری ہے. چنانچہ موسیٰ علیہ السلام دوبارہ فرعون کے گھر سے گھوم کر دوبارہ اپنی والدہ ماجدہ کے گھر میں پہنچ گئے اور ان کے ساتھ رہنے لگے. تو اب اس واقعے کا بیان ہوتا ہے. چنانچہ ارشاد فرمایا وَحَرَّمْنَا عَلَيْهِ الْمَرَاضِعَ مِن قَبْلُ فَقَالَتْ هَلْ أَدُلُّكُمْ عَلَىٰ أَهْلِ بَيْتِ يَكْفُلُونَهُ لَكُمْ وَهُمْ لَهُ نَاصِحُونَ. اور ہم نے پہلے ہی سب دائیاں موسیٰ پر حرام کر دی تھی. تو موسیٰ کی بہن نے کہا کہ اے فرعون کے درباریوں، فرعون والو، فرعون کے گھر والو، کیا میں تمہیں ایسے گھر والے کا بتا دوں جو تمہارے اس بچے کی ذمہ داری لے لے اور وہ اس کے خیرخواہ بھی ہوں. موسیٰ علیہ السلام کے ہمشیرہ نے بڑے خوبصورت الفاظ استعمال کیے. پہلے تو اللہ تعالیٰ نے فرمایا کہ ہم نے موسیٰ پر ساری دائیاں حرام کر دی کہ موسیٰ علیہ السلام کسی اور کا دودھ نہیں پیئیں گے، ہم نے ساری دائیاں حرام کر دی، پیئیں گے تو اب اپنی ماں ہی کا دودھ پیئیں گے. اور موسیٰ علیہ السلام کی ہمشیرہ جو وہاں پر موجود تھی تو انہوں نے ان گھر والوں سے کہا کہ میں تمہیں ایسی گھر والی ایک عورت بتا دوں جو تمہاری اس بچے کی ذمہ داری لے لے اور وہ ہوں گے بھی اس کے خیر خواہ تو ہوں گے، تو سگی ماں تھی وہ، تو خیر خواہ ہی ہونا تھا. تو کہا کہ میں اس گھر والے کا بتا دیتی ہوں جس کی خیر خواہ بھی ہے. اب اللہ تعالیٰ فرماتا ہے فرددناہ الی امہ کی تقر عینہا ولا تحزن ولتعلم ان وعد اللہ حق ولکن اکثرہم لا یعلمون. تو ہم نے اسے اس کی ماں کی طرف لوٹا دیا, تو ہم نے موسیٰ کو اس کی ماں کی طرف لوٹا دیا تاکہ ماں کی آنکھ ٹھنڈی ہو اور وہ غم نہ کھائے اور جان لے کہ اللہ کا وعدہ سچا ہے, لیکن اکثر لوگ نہیں جانتے. یہ ہے اللہ تعالیٰ کا سچا وعدہ, جو اللہ نے وعدہ کیا وہ پورا ہو گیا. اب اس کے بعد موسیٰ علیہ السلام کچھ عرصہ اپنی والدہ کے ساتھ رہے, پھر جب بڑے ہو گئے تو دوبارہ فرعون کے محل میں منتقل ہو گئے, تو فرعون کے محل میں ہی آپ رہتے تھے. اب جب آپ جوان ہوئے تو کیا ہوا؟ اب اللہ تعالیٰ ارشاد فرماتا ہے, فرمایا وَلَمَّا بَلَغَ أَشُدَّهُ وَاسْتَوَى آتَيْنَاهُ حُكْمًا وَعِلْمًا وَكَذَلِكَ نَجْزِي الْمُحْسِنِينَ. اور جب موسیٰ اپنی جوانی کو پہنچے اور پورے زور پر آئے, یعنی پوری طاقت جو بندے میں آنی ہوتی وہ آ گئی, پورے زور پر آئے, تو ہم نے اسے حکمت اور علم عطا فرمایا اور ہم نیکوں کو ایسا ہی صلا دیتے ہیں. فرمایا موسیٰ علیہ السلام جب جوان ہو گئے اور اپنی جو ہے وہ پوری جوانی کو پہنچے اور کامل عقل کی عمر کو بھی پہنچ گئے, تو ہم نے انہیں حکمت اور علم عطا فرمایا. یہاں پر حکمت اور علم سے مراد جو ہے وہ نبوت نہیں ہے, کیونکہ نبوت تو آپ کو اس کے بعد ملی تھی جب آپ 10 سال حضرت شعیب علیہ السلام کے پاس رہے, وہاں سے واپس جا رہے تھے, تو واپسی کے اندر آپ کو نبوت ملی تھی. یہاں علم اور حکم سے مراد حکمت اور علم سے مراد مطلق علم ہے اللہ تعالیٰ کی معرفت کا. اب موسیٰ علیہ السلام جب جوان تھے, اب وہاں اس وقت ایک واقعہ پیش آیا. اب کیا ہے واقعہ؟ واقعہ یہ ہوا کہ موسیٰ علیہ الصلوۃ والسلام ایک مرتبہ دوپہر کے وقت, جب لوگوں کے سونے کا وقت ہوتا ہے یا پھر یہ ہے کہ ان کا کوئی میلہ وغیرہ تھا, اس وقت کی بات ہے, آپ شہر میں داخل ہوئے, کہیں تشریف لے گئے تھے, شہر میں داخل ہوئے, آپ نے دیکھا دو بندے آپس میں لڑ رہے ہیں, ایک بنی اسرائیل کا تھا اور ایک فرعون کی قوم قبط کا تھا, یعنی ایک اسرائیلی تھا اور ایک قبطی تھا, بنی اسرائیلی تھا ایک قبطی تھا. اب جو اسرائیلی تھا وہ تو حضرت موسیٰ علیہ السلام کی قوم کا ہوا, قبطی جو ہے وہ دشمن یعنی فرعون کی قوم کا ہوا, تو یہ جو بنی اسرائیل کا بندہ تھا اس نے موسیٰ علیہ السلام کو دیکھا تو اس نے مدد کے لیے پکارا کہ یا موسیٰ میری مدد کریں. بیسیکلی وہ قبطی جو تھا وہ ظلم کر رہا تھا, اب ظلم کر رہا تھا تو مظلوم جو بنی اسرائیلی تھا اس نے مدد کے لیے پکار لی. موسیٰ علیہ السلام نے اس قبطی کو مکہ مارا. اب موسیٰ علیہ السلام کی جوانی تھی, طاقت تھی, اور پھر اللہ تعالیٰ کی بارگاہ میں ایک مقام اور اس کے تقاضوں کے اعتبار سے بھی طاقت. موسیٰ علیہ السلام نے وہ جو ایک مکہ قبطی کو مارا, قبطی مر گیا, وہ ایک مکے سے ہی مر گیا. اب جو ہے موسیٰ علیہ السلام پریشان ہو گئے کہ یہ کیا ہو, تو بندہ ہی مر گیا مکہ کھا کے. تو اب آپ نے اس پر کچھ جملے ارشاد فرمایا, اللہ کی بارگاہ میں استغفار کی, آگے اس کا بیان ہے, آیت اور اس کا ترجمہ سنی. اللہ تعالیٰ ارشاد فرماتا ہے, وَدَّخَلَ الْمَدِينَةَ عَلَىٰ حِينِ غَفْلَةٍ مِّنْ أَهْلِهَا فَوَجَدَ فِيهَا رَجُلَيْنِ يَقْتَتِلَانِ هَذَا مِنْ شِيعَتِهِ وَهَذَا مِنْ عَدُوِّهِ فَاسْتَغَاثَهُ الَّذِي مِنْ شِيعَتِهِ عَلَى الَّذِي مِنْ عَدُوِّهِ فَوَكَزَهُ مُوسَى فَقَضَى عَلَيْهِ قَالَ هَذَا مِنْ عَمَلِ الشَّيْطَانِ اِنَّهُ عَدُوٌ مُضِلٌ مُبِينٌ. اور ایک دن موسیٰ شہر والوں کی نیند کے وقت شہر میں داخل ہوئے تو اس نے دو مردوں کو لڑتے ہوئے پایا, ان میں سے ایک موسیٰ کے گروہ سے تھا یعنی بنی اسرائیل سے, اور دوسرا اس کے دشمنوں میں سے تھا یعنی قبطیوں میں سے. تو وہ جو موسیٰ کے گروہ میں سے تھا اس نے موسیٰ سے اس بندے کے خلاف مدد مانگی جو دشمنوں میں سے تھا, تو موسیٰ نے اس دوسرے بندے کے گھونسا مارا تو اس کا کام تمام کر دیا, بندہ مر گیا. اس پر موسیٰ علیہ السلام نے فرمایا, یہ شیطان کی طرف سے ہوا, بے شک وہ کھلا گمراہ کرنے والا دشمن ہے. اب اس کے بعد موسیٰ علیہ السلام نے اللہ تعالیٰ کی بارگاہ میں عرض کی, قال رب انی ظلمت نفسی فاغفر لی فغفر لہ انہ ہو الغفور الرحیم قال رب بما انعمت علی فلن اکون وحیرا للمجرمین. موسیٰ نے عرض کی, اے میرے رب, मैंने अपनी जान पर ज्यादती की तो तू मुझे बख्श दे। तो अल्लाह ने उसे बख्श दिया, बेशक वही बख्शने वाला मेहरबान है। अर्ज की मूसा ने, ऐ मेरे रब, तूने मेरे ऊपर जो एहसान किया उसकी कसम खा के कहता हूं कि अब हरगिज मैं मुजरिमों का मददगार ना हूंगा। ये जो वाकया हुआ कि मूसा अलैहि सलाम ने एक घोंसा मारा, बंदा मर गया। मूसा अलैहि सलाम ने कहा कि ये शैतान की तरफ से, इसके दो मतलब है। एक तो ये है कि मैंने जो मुक्का मारा और बंदा मर गया तो ये शैतान की तरफ से था, लेकिन चूंकि मूसा अलैहिस्सलाम ने जो मुक्का मारा वो तो लड़ाई रोकने के लिए मारा, आपने बंदा मारने के लिए तो मुक्का नहीं मारा था। अब उसकी आगे कोई मसला होगा, कोई उसकी जान कितनी कमजोर होगी कि मुक्का खा के मर गया, बंदा मुझे तो पता ही ना कि एक मुक्के से तो बंदा नहीं मरता। तो मूसा अलैहिस्सलाम ने ये जो गैर इरादी फेल हुआ उस पर भी आजजी करते हुए कहा कि ये तो शैतान की तरफ से हो गया, यानी ऐसा अमल हो तो उमूमन शैतान की तरफ से होता है। मूसा अलैहि सलाम इसमें गुनाहगार नहीं थे, गुनाहगार इसलिए नहीं थे कि आपने जालिम को जुल्म से रोकने के लिए मुक्का मारा था, वो जुल्म कर रहा था बनी इसराइली पर और आपने उसको जुल्म से रोकने के लिए मुक्का मारा था। अब मुक्का मारा जुल्म से रोकने के लिए, आगे उसका मरना जो है वो उसका अपना जो है मामला था कि वो एक मुक्का खा के मर गया। तो मूसा अलैहिस्सलाम का ये जो मारना था ये कोई गुनाह का काम नहीं था, लेकिन चूंकि अल्लाह के नबी इन्होंने बनना था और इनको वो मर्तबे मिलने थे तो उसकी वजह से इन्होंने आजजी करते हुए कहा कि या अल्लाह ये भी शैतान की तरफ से। तो या तो ये है कि आपने आजजी के तौर पे ये कहा कि हादा मिन अमाली शैतान, या ये है कि ये फरमाया कि ऐसा अमल कि एक दूसरे को मार दे ये अमल शैतान की तरफ से होता है, अगरचे आपका अमल शैतान की तरफ से नहीं। और तीसरा इसका मतलब ये भी बयान किया कि ये जो आपस में लड़ रहे थे और ये जो कीमती जुल्म कर रहा था ये शैतान के अमल में से, तो आपने अपने फेल पर नहीं कहा था, आपने उसके फेल पे कहा था, लेकिन इसके बावजूद के बाहर आपके उस फेल की वजह से एक बंदा मर गया था, आपने अल्लाह ताला की बारगाह में अर्ज की कि ऐ अल्लाह मैंने अपनी जान पर ज्यादती की तू मुझे बख्श दे। ये आपके आजजी के कलिमात थे। अल्लाह के नबी ऐसे कलिमात जिक्र करें तो ये उनकी आजजी होती है, ये नहीं होता कि माअल्लाह उन्होंने गुनाह किया, गुनाह के मुर्तकिब हुए, ऐसा नहीं। अच्छा, फिर उसके साथ आपने ये भी ऐलान कर दिया कि ऐ अल्लाह, ऐ मेरे रब, तूने मेरे ऊपर जो एहसान किया उसकी कसम खाकर कहता हूं कि अब मैं इन मुजरिमों के साथ नहीं रहूंगा। फिरौन जालिम था, आप रहते तो उसी के साथ थे, लेकिन उस वक्त आपने ऐलान कर दिया कि मैं इनके साथ रहना भी छोड़ दूंगा, क्योंकि जालिम के साथ रहना भी लोगों की नजर में एक किस्म की ताइद होती है, लिहाजा जो जाहरी एतबार से मैं उसके साथ रहता हूं मैं वो रहना भी छोड़ दूंगा, बिल्कुल कता ताल्लुक ही कर दूंगा। अब ये तो हुआ एक वाक्य। इसी वाक्य का दूसरा पार्ट जो है वो अगले दिन हुआ। चूंकि बंदा मरा था आपके हाथों तो आप शहर में छुपे हुए थे। अगले दिन आपने क्या देखा कि सुबह के वक्त वही कल वाला बंदा, वो जो बनी इसराइली था, वो किसी और से लड़ रहा था। अब पहले दिन भी लड़ रहा था, दूसरे दिन भी लड़ रहा था। मूसा अलैहिस्सलाम को जब उस बंदे ने देखा तो कहने लगा, या मूसा मदद, मूसा मदद कीजिए। आपको बड़ा जलाल आया कि ये अजीब आदमी है, कल भी लड़ रहा था, आज भी लड़ रहा है, कल भी मुझे मदद के लिए पुकारा, बंदा मर गया, आज भी मुझे मदद के लिए पुकार रहा है। तो आपने इसको जवाब ही नहीं दिया, तू तो मुझे वैसे खुला सरगश आदमी लगता है, गुमराह आदमी लगता है कि हर बंदे से लड़ता फिरता है, ऐसी हरकत ही क्यों करता है कि तेरे साथ कोई बंदा लड़ाई करे। अब मूसा अलैहिस्सलाम इसके बाद आगे बढ़े वो जालिम को पकड़ने के लिए, किबती को पकड़ने के लिए, इसराइली को नहीं, किबती को पकड़ने के लिए। इसराइली समझा कि शायद आज ये मुझे मुक्का मारेंगे, जैसे कल उसको मारा था, तो आज मेरे ऊपर जलाल में है तो मुझे लगाने लगे। अब उसने फौरन उसने चीखना चिल्लाना शुरू कर दिया, तुम जो है वो इस्लाम नहीं चाहते, तुम बंदे ही मारना चाहते हो और तुम जो है वो जमीन में जाबिर और बड़े पावरफुल बनना चाहते हो। अब जब उसने घबरा कर ये सारी बातें बोल दी तो सबको पता चल गया कि जो कल बंदा मरा था वो किसके हाथों मरा था। अब फौरी तौर पर जनाब फिरौन तक बात पहुंच गई कि भाई वो जो कल बंदा मरा जिसका मारने वाला नहीं मिल रहा था वो तो मूसा अलैहिस्सलाम है। तो फिरौन ने उसके ऊपर ऑर्डर जारी कर दिया कि मूसा को भी कत्ल कर दिया जाए, क्योंकि फिरौन को कुछ आसार से तो पता चल गया था कि ये है बनी इसराइल के, और उसको ये अंदेशा था कि शायद यही वो बंदे हैं जिन्होंने मेरी सल्तनत को बदलना है। तो उसने ऐलान कर दिया कि इनको कत्ल कर दिया जाए, मूसा अलैहिस्सलाम को माअल्लाह शहीद कर दिया जाए। तो वो जो दूसरे दिन वाकया हुआ यहां उसका बयान है। इरशाद फरमाया, फअसबहा फिल मदीनाति खाइफन यतरक्कबु फइज़ा अल्लज़ी इस्तनसरहु बिल अम्स يستصرخه قال له موسى انك لغوي مبين فلما ان اراد ان يبطش بالذي هو عدو لهما قال يا موسى اتريد ان تقتلني كما قتلت نفسا بالامس ان تريد الا ان تكون جبارا في الارض وما تريد ان تكون من المصلحين. پھر موسا نے شہر میں ڈرتے ہوئے اس انتظار میں صبح کی کہ اب کیا ہوتا ہے. وہ جو پہلے دن بندہ مر گیا تھا اس کی وجہ سے موسیٰ علیہ السلام نے شہر میں کسی کا چھپ کر ڈرتے ہوئے اس انتظار میں صبح کی کہ اب دیکھیں کل کیا ہوتا ہے. اب دوسرے دن کیا ہوا تو اچانک دیکھا کہ وہ اسرائیلی شخص جس نے کل ان سے مدد مانگی تھی آج دوبارہ فریاد کر رہا ہے. تو موسیٰ نے اس سے فرمایا بے شک تو ضرور کھلا گمراہ ہے. تو جب موسیٰ نے چاہا کہ اس قیمتی کو پکڑ لیں جو ان دونوں کا دشمن تھا یعنی موسیٰ کا اور اسرائیلی کا دشمن تھا, تو وہ اسرائیلی بولا اے موسیٰ کیا تم مجھے ویسا ہی قتل کرنا چاہتے ہو جیسا تم نے کل ایک شخص کو قتل کر دیا؟ تم تو یہی چاہتے ہو کہ زمین میں زبردستی کرنے والے بن جاؤ اور تم اصلاح کرنے والوں میں سے نہیں ہونا چاہتے. یہ ہوا معاملہ. یعنی موسیٰ علیہ السلام کرنے تو گئے اس کی مدد کہ چلے آج اگر دوبارہ اس پر زیادتی ہوئی ہے میں اس کی مدد کرتا ہوں. وہ سمجھا کہ جلال کے اندر پہلے تو انہوں نے مجھے بولا ہے ان نقل غبی مبین, بے شک تو کھلا گمراہ ہے. اب جلال کے کلمات پہلے مجھے کہے اور میری طرف ہی بڑھ رہے ہیں تو آج لگتا ہے کہ میری باری ہے اور مجھے مکہ ماریں گے اور میں گیا. تو اس نے اس پر شور کر دیا کہ اے موسیٰ تم آج مجھے بھی اسی طرح قتل کرنا چاہتے جیسے کل بندہ مارا تھا. تم تو جبارین میں سے بننا چاہتے ہو اور مسلحین میں سے نہیں بننا چاہتے. اب وہ پھر بات مشہور ہو گئی کہ بھئی کل کا بندہ موسیٰ علیہ السلام کے ہاتھوں جو ہے وہ مرا تھا. اب کیا ہوا, اب موسیٰ علیہ السلام پھر وہاں سے تشریف لے گیا, پھر وہاں سے چل پڑے کیونکہ اب تو پتا تھا کہ بات تو آگے پہنچ گئی اور فرعون کا لشکر آ جائے گا اور فرعون نے مجھے کچھ نہ کچھ کرنا ہی کرنا. اب کیا ہوا, موسیٰ علیہ السلام کسی جگہ وہاں تشریف فرماتے چھپے ہوئے تھے تو فرعون کی قوم تھی قبطی قوم, اس کا ایک بندہ موسیٰ علیہ السلام کے پاس آیا اور اس نے آ کے اطلاع دی کہ اے موسیٰ فرعون نے آپ کو شہید کرنے کا پلان بنا لیا ہے. حالانکہ ایک پورا طریقہ ہوتا ہے, اگر کسی کے اوپر الزام ہے تو پروسیکیوشن ہوتا ہے, ایک کیس چلتا ہے, جج کے سامنے پیش کیا جاتا ہے, واقعے کی صورتحال دیکھی جاتی ہے, واقعی زیادتی تھی یا نہیں تھی, قصدن مارا یا بلا قصد مارا گیا, ایک پورا پروسیس ہے. لیکن چونکہ فرعون کے اندر دشمنی تو جدا گانا موجود تھی تو اس نے پروسیجر کوئی نہیں چلایا کہ بھئی کورٹ میں جائے اس کے ججوں کے سامنے پیش ہو قاضی فیصلہ کریں. اس نے بس اعلان کر دیا کہ مارنا ہی مارنا, کیونکہ اس کو پتا چل گیا تھا کہ موسیٰ علیہ السلام وہ بندے ہیں جنہوں نے اس کی سلطنت کو پلٹنا ہے, تباہ کرنا ہے. تو اب وہ جو ایک بندہ جو تھا فرعون کی قوم میں سے, اس نے آ کے موسیٰ علیہ السلام کو بتا دیا کہ اے موسیٰ فرعون نے کر دیا پکا پلان آپ کو شہید کرنے کا, لہٰذا آپ شہر سے نکل جائیں اور آپ ملک مصر ہی چھوڑ دیں. چنانچہ یہاں پر اس کا بیان ہو رہا ہے. ارشاد فرمایا وجاء رجل من اقصى المدينه يسعى قال يا موسى ان الملا ياتمرون بك ليقتلوك فاخرج اني لك من الناصحين فخرج منها خائفا يترقب قال رب نجني من القوم الظالمين. اور شہر کے پرلے کنارے سے ایک شخص دوڑتا ہوا آیا, اس نے کہا اے موسیٰ بے شک درباریوں نے یعنی فرعون کے درباریوں نے آپ کے بارے میں مشورہ کر رہے ہیں کہ آپ کو قتل کر دیں, تو آپ فوراً نکل جائیں, بے شک میں آپ کے خیر خواہوں میں سے ہوں. پھر موسیٰ شہر سے ڈرتے ہوئے انتظار کرتے ہوئے نکلے. انتظار اس بات کا کہ آپ دیکھیں کیا ہوتا ہے, موسیٰ علیہ السلام شہر سے ڈرتے ہوئے انتظار کرتے ہوئے نکل پڑے. موسیٰ نے عرض کی اے میرے رب مجھے ظالموں سے نجات دے دے, مجھے ظالموں سے نجات دے دے. وہ اس بندے نے آ کے بتا دیا کہ اے موسیٰ فرعون کے درباری آپ کے خلاف جو ہے پروگرام بنا چکے اور آپ کو شہید کرنا ہے, لہذا آپ شہر سے نکل جائیں, میں آپ کا خیر خواہوں. تو موسیٰ علیہ السلام جو ہے وہ پھر شہر سے نکلے اور اللہ کی بارگاہ میں عرض کی اے اللہ مجھے ظالموں سے نجات دے دے. اس بات سے بھی پتا چلا کہ آپ کو شہید کرنے کا جو اس نے پلان کیا تھا وہ ظلم تھا. ظلم اس لیے تھا کہ یہاں تو پوچھا ہی کچھ نہیں کہ بھی آپ نے کیوں مکہ مارا اور وہ ایک مکے سے کیسے مر گیا, آپ نے قصدر مارا, آپ کا قتل کا ارادہ تھا یا نہیں تھا, کیا تھا, کچھ بھی نہیں پوچھا اور اعلان کر دیا کہ موسیٰ علیہ السلام کو شہید کر دیں, تو یہ ظلم تھا. تو اس پر موسیٰ علیہ السلام نے عرض کی اے میرے رب مجھے ظالموں سے نجات دے دے. اس کے بعد پھر موسیٰ علیہ السلام مدین کی طرف تشریف لے گئے. اللہ تبارک و تعالیٰ قرآن کا فہم عطا فرمائے, قرآن پہ عمل کرنے کی توفیق عطا فرمائے. آمین بجاہ النبی الامین صلی اللہ علیہ وسلم.